إن النبي صلى الله عليه وسلم سمع نفيرا من فوقه فرفع رأسه فقال: هذا باب من السماء فتح اليوم لم يفتح قط إلا اليوم. فنزل منه ملك فقال: هذا ملك نزل إلى الأرض لم ينزل قط إلا اليوم. فسلم فقال: أبشر بنورين أوتيتهما لم يؤتهما نبي قبلك فاتحة الكتاب وخواتيم سورة البقرة. لم تقرأ بحرف منهما إلا أوتيته. رواه مسلم رحمه الله تعالى.
بسم الله الرحمن الرحيم. حضرت عبداللہ ابن عباس رضی اللہ تعالی عنہما وعنہم سے منقول ہے کہ اس درمیان کے حضرت جبرائیل امین نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں بیٹھے ہوئے تھے، اوپر کی طرف سے ایک آواز سنی، نقیت. نقیس کس کو کہتے ہیں؟ دروازہ کھلنے کی آواز کو نقید کہا جاتا ہے. دروازہ بند ہو اور کوئی دروازہ کھول دے وے تو اس آواز کو کیا کہتے ہیں؟ نقید. اسی طریقے سے کجاوے کی آواز، اس کو بھی نقید سے تعبیر کیا جاتا ہے. تو دروازہ کھلنے جیسی آواز کو نقیز سے تعبیر کیا جاتا ہے. تو حضرت جبرائیل نبی کریم صلی اللہ علیہ وسلم کے پاس بیٹھے ہوئے تھے اور اوپر کی طرف سے، اوپر یعنی آسمان کی طرف سے، دروازہ کھلنے جیسی آواز سنی. فرفع رأسه، تو نبی کریم صلی اللہ علیہ وسلم نے آسمان کی طرف اپنا سر اٹھایا. حضرت جبرائیل نے آسمان کی طرف اپنا سر اٹھایا. دونوں مرجع بن سکتے ہیں، حضرت جبرائیل بھی اور حضرت نبی کریم صلی اللہ علیہ وسلم بھی. فقال، فرمایا جبرائیل امین نے. یہاں تعین ہے کہ فاعل حضرت جبرائیل ہے. ھذا باب من السماء فتح اليوم، یہ آسمان کا ایک دروازہ ہے جو آج کھولا گیا ہے. یہ آسمان کا ایک دروازہ ہے جو آج کھولا گیا ہے، اس سے پہلے کبھی نہیں کھولا گیا تھا، آج ہی کھولا گیا. اس سے پہلے کبھی نہیں کھولا گیا، آج ہی کھولا گیا. اور اس دروازے سے ایک فرشتہ اترا، اس دروازے سے ایک فرشتہ اترا. فقال، جبرائیل امین نے فرمایا. قال کے فاعل کون؟ امین. جبرائیل امین نے فرمایا، یہ وہ فرشتہ ہے جو زمین کی طرف اتر کے آیا، جو کبھی زمین کی طرف نہیں اترا مگر آج ہی اترا ہے. جو کبھی زمین کی طرف نہیں اترا مگر آج ہی اترا ہے. سب آج نیا نیا ہو رہا ہے. آسمان کا دروازہ کھلا، اس سے پہلے کبھی نہیں کھلا تھا. ایک فرشتہ اتر کر کے آیا، یہ فرشتہ کبھی دنیا میں اتر کے نہیں آیا. دونوں نئی اور انوکھی اور اجنبے کی چیز ہوئی. دیکھو یہ بھی عجیب بات ہے نا، حضرت نبی کریم صلی اللہ علیہ وسلم کی ولادت با سعادت تو دنیا کے آخری دور میں ہوئی. آپ صلی اللہ علیہ وسلم سے پہلے ہزاروں انبیاء اور نبیوں کی امتیں اور ہزاروں انسان. حضور کی ولادت اور نبوت تو دنیا کے آخری دور کی، और आज और फिर इंसानों की पैदाइश से पहले जिन्नात पैदा हुए थे, शयातीन पैदा हुए थे, और उनसे पहले फरिश्ते पैदा हुए थे, और उससे पहले आसमान पैदा हुआ था। तो अंदाजा लगाओ कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जिस वक्त पर यह हदीस का वाकिया हो रहा है उससे कितने हजार हाँ हजार साल पहले से आसमान बना हुआ है, लेकिन उसका दरवाजा कभी, एक दरवाजा उसका ऐसा है कि कभी उसकी खुलने की नौबत नहीं आई, जिस वक्त ये वाकिया हो रहा है उसी वक्त वो दरवाजा खुल रहा है। गौर करने का मकाम है ना कि भाई ये महल बना हुआ 2000 साल हो गए लेकिन ये दरवाजा आज तक कभी खुला नहीं है, आज आपके इस्तकबाल में खुल रहा है। अच्छा, आपकी शख्सियत इतनी ऊंची कि 2000 साल से बना हुआ महल और कोई लायक शख्सियत आई नहीं कि उसके लिए दरवाजा खोले, आप ही नादिर जमाना शख्सियत आए 2000 साल में कि आज आपके लिए दरवाजा खोला गया। समझे बात को, अहमियत को। तो अंदाजा लगाओ कि हजार हाँ हजार साल से बना हुआ आसमान और उसका एक दरवाजा ऐसा जो आज तक कभी खुला हुआ नहीं था, और आज ही वो दरवाजा खुल रहा है जिस वक्त ये हदीस शरीफ का वाकया पेश आ रहा है, यानी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मुबारक जमाने में। यह अहमियत। दूसरा ये कि मलाइका के पैदा होने के भी एक लंबा अरसा गुजर गया लेकिन ये फरिश्ता कभी जमीन पे आया ही नहीं, और आज पहली मरतबा वो फरिश्ता जमीन पे आ रहा है। जैसे कोई आदमी हूं कहवे ने, मैंने कभी बारडोली देखा नहीं था, बस पहली मरतबा बारडोली मैंने देखा, कभी नहीं देखा था जिंदगी में, तो हम क्या कहेंगे, वाह वाह आप 70 साल की उम्र के हो गए, 72 साल की उम्र के हो गए और जो है कभी हमारी बस्ती आपने नहीं देखी इतने करीब रहते हुए भी, वाह वाह आपकी आमद बहुत मुबारक हो, आपके लिए तो फूल बिछाए जाएं और इर के गुलाब जो है छिड़का जाए, आपकी आमद हो रही इतनी बड़ी जमा तवील मुद्दत के बाद। तो मलाइका हजारों दुनिया में आते ही रहते हैं, कोई फरिश्ता आता है अमल लिखने के लिए, कोई फरिश्ता रोजी लेकर, कोई फरिश्ता हवा लेकर के, कोई फरिश्ता तवाफ करने, अलग अलग मकसद से फरिश्ते आते ही रहते हैं, लेकिन ये फरिश्ता आज तक जमीन पर नहीं आया और आज ही आया। देखो हम ये समझ रहे हो हदीस शरीफ के मजमून की, फसल्लमा उस फरिश्ते ने आकर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सलाम किया, आप सल्लल्लाहु अलैहि वसल्लम को सलाम किया, इससे मसला मुस्तंबत हुआ। बाहर से आने वाला सलाम करे पहले से मौजूद लोगों को, जो लोग पहले से मौजूद है कोई बाहर से आया वो आने वाले की सलाम की जिम्मेदारी है कि वो आकर के पहले सलाम करे। फकौल उस फरिश्ते ने आकर क्या कहा, अब शीर ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम खुशखबरी हो, खुश हो जाओ, बशारत है आपके लिए। काय की बशारत है, बिनूरैनी दो चमकदार और नूरानी चीज की मैं आपको खुशखबरी दे रहा हूं, ऊती तहू मां ये दोनों नूरानी चमकदार चीजें आपको इनायत की जा रही है, आपको अल्लाह की तरफ से दी जा रही है। लम यूतहुमा नबीयुन कबलका आपसे पहले किसी नबी को ये दो नूर दिए नहीं गए, आपसे पहले किसी नबी को ये दो नूर नहीं दिए गए। अंदाजा लगाओ कि ये दोनों कितनी अजीब चीज होगी, कितनी अजीब चीज होगी, कैसे अजीब चीज होगी। एक तो आसमान का दरवाजा इन दोनों नूर के लिए स्पेशियल खोला गया, एक मुस्तकिल फरिश्ता स्पेशियल ये दोनों नूर लेकर के आया, और पिछले जमाने में हजारों अंबिया दुनिया में आके गए किसी को ये दो नूर नहीं दिए गए और हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को ये दो नूर दिए गए। अंदाजा लगाओ ये दोनों नूरानी चीज कितनी बड़ी होगी, देखो ये है नबुवी कमाल, कमाल नबुवत है कि पहले सिफात बयान कर दिए, खबरें दे दी ताकि शौक पैदा हो जाए कि भाई वो क्या चीज होगी जिसके लिए आज दरवाजा खोला, जिसके लिए फरिश्ता स्पेशल उतर के आया, जो किसी नबी को नहीं दी गई, क्या चीज होगी वो। देखो ये अंदाज नबुवत, देखो किसी चीज को बयान करने का, ताकि सामीन में शौक पैदा हो जाए। फिर फरमाया, क्या फरमाया, फातिहातिल किताबी सूरतुल फातिहा और सूरे बकरा की आखिरी आयतें, जिस पर सूरे बकरा खत्म होती है यानी लिल्लाहि माफी समावाति व माफिल अर्द से खत्म तक, ये है खवातीमा तीमी सूरतिल बकरा का मतलब। समझ गए, इस हदीस शरीफ के अंदर ये दोनों की अजीम फजीलत बयान की गई, दोनों की अजीम फजीलत बयान की गई। किसकी किसकी, सूरह फातिहा की और सूरह बकरा की आखिरी आयतों की अजीम फजीलत बयान की गई कि स्पेशल एक दरवाजे का खुलना, फरिश्ते का स्पेशल उतर के आना और जो है किसी पिछले नबी को भी न दिया जाना और इसी उम्मत को दिया जाना, ये बड़ी अजीम बात है, बड़ी अजीम जो है खूबी है। आगे क्या फरमाया, लन तकरा बिहर्फिम मिन्हुमा, इन दोनों में से आप किसी भी हर्फ को हरगिज नहीं पढ़ोगे, इल्ला उती तहु, मगर ये कि वो चीज आपको दे दी जाएगी। अब इसका एक मतलब क्या, इन दोनों में से जितने हुरूफ भी आप तिलावत करोगे हर 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 पर सवाब मिल जाएगा। सूरतुल फातिहा में जितने हुरूफ पढ़ोगे हर हर पर सवाब, सूरह बकरा की आखिरी आयतों पर जितने हुरूफ भी पढ़ोगे हर हर पर सवाब। लन तकरा बिहर्फ मिन्हुमा इल्ला उतीतहु, इन दोनों में से आप हरगिज जो हर्फ भी पढ़ोगे उसका सवाब आपको दे ही दिया जाएगा। दूसरा मतलब समझो, आप जो दुआएं भी इन दोनों में करोगे वो दोनों दुआएं जरूर कबूल हो जाएगी, सूरतुल फातिहा में और सूरह बकरा के खवातीम में आप जो दुआ भी करोगे वो दुआ जरूर कबूल कर ली जाएगी। सूरतुल फातिहा में क्या दुआ मांगी, इहदिना सिरातल मुस्तकीम सिरातल लजीना अनअमता अलैहिम गैरिल मग़दूबि अलैहिम वलद्दाल्लीन, ये दुआ कबूल हो जाएगी। और सूरह बकरा के अवाखिर में रब्बना ला तुआखिदना इन नसीना वख्तअना इला आखिरी, ये भी सब दुआ है, वाफ़ु अन्ना वग़फिर लना वरहमना अंत मौलाना फंसुरना, ये भी सब दुआ ही है। तो दूसरा मतलब क्या हुआ, सूरतुल फातिहा में सूरतुल बकरा में जितनी भी दुआएं हैं हर हर दुआ आपकी अल्लाह की बारगाह में कबूल कर ली जाएगी। समझ में आ गया अच्छी तरीके से। अब देखो हर्फ किसको कहते हैं, यहाँ हदीस शरीफ में लन तकरा बिहर्फिम मिन्हुमा, हुरूफ तहज्जी में से कलीमे के अज्जा को हर्फ कहा जाएगा। हुरूफ तहज्जी में से जो भी कलिमात के अज्जा होते हैं उसको हर्फ कहा जाएगा। नंबर दो, मुराद है आयत या आयत का टुकड़ा, मुराद है आयत या आयत का टुकड़ा, इसीलिए बाज रिवायत में आया है कुरान के हर हर्फ पर अल्लाह के यहाँ जजा और सवाब मिलता है। कुरान मजीद के हर हर्फ पर अल्लाह ताला के यहाँ जजा और सवाब मिलता है जी। एक तो हो जाएगा खुसूसी अजर और सवाब, इन दोनों की फजीलत होने की वजह से जी। हजरत अबू मसूद رضی اللہ تعالی عنہ انہم سے منقول ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا سورۃ البقرہ کی آخری دو آیتیں ایسی ہیں جس نے بھی دونوں آیتوں کو کسی رات میں پڑھ لیا تو دونوں آیتیں اس کے لیے کافی شافی ہو جائے گی۔ آخری دو آیتیں یہی للہ ما فی السماوات سے ختم تک یا آمن الرسول سے ختم تک۔ कफ़ताहू का क्या मतलब कि जिसने रात में पढ़ लिया उसके लिए काफी शाफी हो जाएगी। नंबर एक, जिन्नात और इंसानों के शर को दूर करने के लिए काफी शाफी हो जाएगी। जिन्नात की शरारत, इंसान की शरारत को दूर करने के लिए काफी शाफी हो जाएगी। यानी जो सूरह बकरा की आखिरी आयतें रात को पढ़ ले, अल्लाह जिन्नात की और इंसान की शरारतों से उसकी हिफाजत करेंगे। नंबर दो, कयामुल लैल की तरफ से काफी हो जाएगा, यानी तहज्जुद की तरफ से काफी हो जाएगा। इस एतबार से ये हदीस शरीफ सुस्तड़ लोगों के लिए बहुत बड़ी चीज हो जाएगी कि भाई ईशा के बाद रात को सूरह बकरा की आखिरी आयतें पढ़ लो, तहज्जुद का सवाब मिल जाएगा। फिर तहज्जुद नहीं पढ़ी तो भी उसका अजर और सवाब मिल जाएगा। कफताहू कि ये आयतें तहज्जुद की तरफ से काफी हो जाएगी। समझे बात को? लेकिन एक बात याद रखने की, कोई डॉक्टर साहब यूं कहे कि ये विटामिन की टेबलेट है और उससे आपके बदन में कुव्वत आएगी, तो कोई आदमी खाना तर्क करके विटामिन खाता है कि खाना खा के विटामिन खाता है? हैं? अब वो यूं सोचे कि चलो ये टेबलेट से विटामिन तो मिल ही जाने वाली है, तंदुरुस्ती कुव्वत तो मिल ही जाने वाली है, लिहाजा ये रोटी पकाने की और सालन बनाने का ने चबाने का ने हजम करने का सारे टेंशन छोड़ो, टाइम पर टेबलेट खा लेने की, कुव्वत विटामिन तो मिल ही जाएगा, काफी हो जाएगा नहीं। तो फजीलत के एतबार से यकीनन ये फजीलत, ये मतलब निकलता है कि किसी ने ईशा के बाद जो है सूरह बकरा की आखिरी आयतें पढ़ ली तो वो उसके लिए तहज्जुद की तरफ से काफी हो जाएगा। नंबर तीन, तीसरा मतलब, रात के औराद की तरफ से काफी हो जाएगा। यानी एक मोमिन को रात के अंदर जो औराद पढ़ने चाहिए, जो वज़ाइफ पढ़ने चाहिए, ये वज़ाइफ की तरफ से काफी हो जाएगी। भाई हर मोमिन के लिए है कि रात में कुरान मजीद की एक मिकदार की तिलावत करे, दिन में भी कुरान की एक मिकदार तिलावत हो, रात में भी कुरान मजीद की एक मिकदार की तिलावत, हर मोमिन के लिए। अब रात में अगर कोई आदमी कुरान मजीद की कोई मिकदार तिलावत नहीं कर सका और सूरह बकरा की आखिरी आयतें पढ़ ली तो काफी हो जाएगी उसके वास्ते। समझ लिया कि भाई एक पारा, दो पारा, ढाई पारा जितना पढ़ना चाहिए वो नहीं पढ़ सका और सिर्फ सूरह बकरा की आखिरी आयतें पढ़ ली तो ये पढ़ना उसकी तरफ से क्या हो जाएगा? काफी हो जाएगा। इसीलिए ईशा की नमाज के बाद कम से कम सूरह बकरा की आखिरी आयतें पढ़ने का मामूल बना लो। कौन पढ़ता है पाबंदी से? आज से शुरू कर दो भाई, समझ गए? सूरह बकरा की आखिरी आयतें ईशा के बाद पाबंदी से पढ़ लेने की। चलो,
وعن ابي الدرداء رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم من حفظ عشر ايات من اول سوره تنفر قسما من الدجال. رواه مسلم رحمه الله تعالى.
حضرت ابو الدرداء رضی اللہ تعالی عنہ عنہم سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جس آدمی نے سورہ کہف کی شروع کی 10 آیتیں زبانی یاد کر لی تو دجال کے فتنے سے بچا لیا جائے گا. جس آدمی نے سورت الکہف کی شروع کی 10 آیتیں زبانی یاد کر لی تو دجال کے فتنے سے بچا لیا جائے گا. اب یہاں سمجھو اچھی طریقے سے. ایک بات یہ سمجھنی ہے کہ دجال سے کیا مراد. تو بہت سے حضرات تو یہ کہتے ہیں کہ وہی دجال جو آخری زمانے میں ظاہر ہوگا، حضرت مہدی اور حضرت عیسیٰ علیہ السلام کے مبارک زمانے میں، وہ دجال. دجال معہود المعروف المتعین. نمبر دو، بعض حضرات فرماتے ہیں کہ اس سے مراد ہے ہر قسم کے دھوکے باز لوگ. دنیا میں اس وقت پر دجال کے چمچوں کی کیا کمی ہے؟ کوئی کمی نہیں ہے. جو دجلہ دینے میں، دھوکہ دینے میں، فریب دینے میں ماہر فن ہو، ایسوں کی کوئی کمی نہیں ہے. تو دجال بول کر کے کیا مراد لیا جائے گا؟ جو دھوکہ فریب دینے کا ماہر آدمی ہو، ایسے لوگوں سے سورہ کہف کی آخری آیت کو یاد کرنے کی برکت سے اللہ حفاظت کریں گے. لہذا آج کے زمانے میں تو اس حدیث پر پابندی کی بہت ضرورت ہے. ہر ایک کو سورہ کہف کی 10 آیتیں شروع کی زبانی یاد کرا دو، کیونکہ اصلی دجال کا زمانہ بھی قریب ہے اور دجاجیلا کی بھی زمانے میں کوئی کمی نہیں ہے، بھرپور ہے. دھوکے باز لوگ ہر جگہ آپ کو دھوکے باز لوگ بکثرت ملیں گے. تو ان کے شر سے بچنے کا بہترین ذریعہ کیا ہو جائے گا؟ سورہ کہف کی 10 آیتوں کو زبانی یاد کر لینا. ایک بحث یہ ہو گئی. دوسری بحث، حدیث شریف کے اندر 3 آیتوں کا بھی تذکرہ ہے کہ جو آدمی 3 آیتیں سورۃ الکہف کی ابتدائی زبانی یاد کر لے تو دجال کے شر سے اس کی حفاظت ہو جائے گی. یہاں 10 ہے، دوسری روایت میں کتنی ہے؟ 3 آیتیں. اب دونوں کے درمیان میں اپنے تطبیق دینے کی، تو دونوں میں جوڑ کیسے ہوگا؟ دونوں روایتوں کے درمیان میں تطبیق کیا ہوگی؟ وہ سمجھو تطبیق. دجال کے فتنے کی 2 شکل ہے، ایک باللقاء ایک بدون اللقاء. دجال کی ملاقات ہو اور فتنہ ہو، اور ایک دجال کی ملاقات کے بغیر فتنہ ہو. اس کا 2 طرح کی ملاقات. جیسے بعض مرتبہ بعض انسان ایسے ہوتے ہیں کہ جن کی ملاقات ہوئی اور وہ فتنہ ہوا آپ کے لیے، اور بہت سے انسان ایسے ہیں کہ جن کی آپ کو کبھی ملاقات نہیں نصیب ہوئی لیکن اتنے اس کے فتنے سے آپ پریشان ہیں، اس کے فتنوں سے آپ پریشان ہیں. کتنے انسان ایسے ہیں کہ جن کی ملاقات آپ کو کبھی نصیب نہیں ہوئی اور آپ دعا کرتے ہیں کہ ایسے فتن سے اللہ بچا کے رکھے، لیکن اس کے فتنے رات دن آپ کو پریشان کرتے رہتے ہیں. ہوتا ہے نا ایسا. تو 2 طرح کے دجال کے فتنے ہیں، ایک باللقاء ایک بدون اللقاء. اب حدیث شریف کا مطلب سمجھو. 3 آیت والی روایت کو محمول کیا جائے گا الفتن بدون اللقاء پر، کہ دجال کی ملاقات نہ ہوئے اور جو دجالی فتنے ہوئے. تو 3 آیت یاد ہوگی نہیں تو اللہ بچا لیں گے اس کے فتنوں سے، اور اگر ملاقات ہو جاوے تو اس صورت میں 10 آیتیں یاد ہوگی تو فتنوں سے حفاظت ہوگی، کیونکہ بغیر ملاقات کے فتنہ چھوٹا और मुलाकात के बाद फितना बड़ा। समझ लिया दोनों हदीस में तदबीक? तो तीन वाली हदीस को कहां महमूल करेंगे? बगैर मुलाकात के, कि दज्जाल की मुलाकात न होवे और जो फितने आवे उसके लिए तीन आयतें काफी है, और मुलाकात के बाद के जो फितने हैं उसके लिए कौन सी हदीस लेंगे? दस आयतों वाली। बहरहाल इस हदीस शरीफ का सबक ये है कि सूरतुल काफ की इब्तिदाई तीन आयतें या दस आयतें हरेक को औरत मरद बूढ़े बच्चों सबको याद करा डालने की। और बास हदीस में आखिरी आयतों के बारे की फजीलत आई है, इसीलिए नतीजतन सूरह काफ की शुरू की दस आयतें आखिर की दस आयतें सबको याद करा डालो मुसलमानों को, तो इंशाल्लाह दज्जाल के फितनों से और दूसरे दज्जाल अकबर और दूसरे दजाजिला के फितनों से अल्लाह ताला जरूर हिफाजत फरमाएंगे। समझ में आ गई बात रिवायत? जी।
وعن رضي الله عنه قال قال رسول الله صلى الله عليه وسلم أيعجز أحدكم أن يقرأ في ليلة ثلث القرآن؟ قالوا وكيف يقرأ ثلث القرآن؟ قال قل هو الله أحد يعدل ثلث القرآن. رواه مسلم رحمه الله تعالى.
حضرت أبو الدرداء رضی اللہ تعالی عنہ ہی سے روایت ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کیا تم میں سے کوئی آدمی اس بات سے عاجز بن جاتا ہے کہ وہ رات میں ثلث قرآن کو پڑھے؟ کہ بھائی روزانہ رات کو تہائی قرآن پڑھنے کا، دس سپارے پڑھنے کے، कोई आजीज तो नहीं होगा ने, थकेगा तो नहीं, हारेगा तो नहीं, हिम्मत तो नहीं छोड़ेगा ने, पढ़ेगा ने। कालू, सहाबा ने अर्ज किया, हुजूर रोजाना रात को एक तिहाई कुरान पढ़ना ये तो बहुत मुश्किल काम। देखो समझो बात को, आपने सुने होंगे कुछ अवलिया अल्लाह के वाकियात कि वो रात में पूरा कुरान तिलावत कर लेते थे, सुने होंगे ऐसे वाकियात है। लेकिन हजरत साहबा का मामला दूसरा था। साहबा तिलावत का मामूल लगते थे, बहुत मजबूत मामूल लगते थे और बड़ी बड़ी मकदार का मामूल लगते थे, लेकिन गरीब थे साहबा, गुजरान चलाने के लिए मजदूरी भी करनी पड़ती थी उनको, खेती बाड़ी में खुद से काम करना पड़ता था, जानवर के लिए खुद से चारा दाना लाना पड़ता था, घरेलू काम भी उनको खुद अपने हाथ से करने पड़ते थे, इसीलिए ताब और थकान सहाबा को बहुत ज्यादा हो जाती थी, इसीलिए वो जल्दी सो जाने के आदी थे, सो जाते थे जल्दी। ये सहाबा के अंदर अक्सरियत का हाल ये, गुर्बत, मेहनत, मजदूरी, काश, जानवर पालना, खुद अपने हाथ से मेहनत भरे काम करना, पानी खींच के लाना कुएं से, फिर इतनी दूर दूर से लाना, ये सारे कामकाज सहाबा के जिम्मे हुआ करते थे, थक जाते थे। इसीलिए तो आपने रिवायत पढ़ी नहीं, या पढ़ लेंगे कि एक दिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ईशा की नमाज पढ़ाने के लिए देर से तशरीफ लाए और मदीना की सब मस्जिदों में नमाज हो गई, सब घर जा जा करके सो गए और मस्जिद नबी में ही जमात नहीं हुई, सब सहाबा इंतजार में बैठे रहे, काफी देर से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए और हुजूर ने फरमाया कि तुम लोग जब तक इंतजार में रहे वहां तक नमाज में रहे और तुमको नमाज का सवाब मिलेगा। अब देखो वहां पर अक्सरियत सब जाके सो गए मदीना के दीगर मसाजिद, क्यों? मेहनत, मजदूरी, मशक्कत करने वाले, और कभी कभार ऐसा वाकया देर तक का हो गया उनके लिए जागना मुश्किल। वो रोजे के मामले में भी जो आयत पहले कानून था कि रात को सोने के बाद खाना जायज नहीं है, उस जमाने के अंदर भी क्या तकलीफें हुई कि साहब आप खेती से आवे, मेहनत मजदूरी करके आवे और जो है बीवी को लाके पैसे दिए कि अब तू कुछ खाना ले और पका, अब बीवी पकाने बैठी तैयारी करने में, इतने में साहब ही सो गए। अब शरीयत का मसला किया था, सोने से पहले रोजदार को खाने का, सोने के बाद खा नहीं सकता। अब वो भूखे बेहोश हो गए, डबल डोज से मुत्तसिल हो गए, दिन में भी रोजा, रात में भी रोजा, कल भी रोजा, भूखे बेहोश हो गए। ये मामला हुआ करता था। इसलिए जो है ये फरमाया गया कि सहाबाए किराम तो बहुत मेहनत की, एक रात में सुलसे कुरान कैसे पढ़े? तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कुल वल्लाहु अहद, ये सुलसे कुरान के बराबर का दर्जा रखता है। यानी ये 10 पारे पढ़ना, एक सुलस कुरान की तिलावत करना, ये अरे एक मरतबा कुल हुवल्लाह शरीफ पढ़ना, ये 10 पारे कुरान पढ़ने के बकदर सवाब रखता है। इससे ये बात मालूम हुई कि आदमी को कभी तिलावत का मौका न मिले तो कम से कम कुल हुवल्लाह ही तो पढ़ लेवे, कम से कम कुल हुवल्लाह पढ़ ले। अब मिसाल के तौर पर आप किसी कब्रिस्तान से गुजरे, अब ज्यादा रुक के पढ़ने का मौका नहीं है, तो भाई एक बार कुल हुवल्लाह पढ़ के ईसा अलैहि सवाब कर दो, कितनी बड़ी बात हो जाएगी कि 10 सुपारे आपने पढ़ के ईसा अलैहि सवाब किया, ऐसा सवाब अल्लाह ताला देंगे। या जैसे कि अल्लाह हिफाजत और अमान में रखे, अभी माहौल ऐसा चल रहा है कि कसरत से इंतकाल की खबरें आ रही, अब हरेक के इंतकाल के ऊपर कहां खत्मे कुरान करने बैठे, चलो 3 मरतबा कुल हुवल्लाह पढ़ो और बख्शते जाओ, जिसकी भी इत्तिला आई 3 बार पढ़ो ईसा अलैहि सवाब, 3 बार कुल हुवल्लाह पढ़ो ईसा अलैहि सवाब, तो 3 मरतबा कुल हुवल्लाह का सवाब कितना हो जाएगा? 30 पारे के बराबर हो जाएगा, काम बनता चला जाएगा मुर्दों का। समझे हदीस शरीफ का मतलब अच्छी तरीके से? लिहाजा इतना करने का कि भाई कब्रिस्तान से गुजरे कम से कम एक बार 3 बार कुल हुवल्लाह पढ़ के ईसा अलैहि सवाब कर लो, किसी के इंतकाल की खबर आई कम से कम 3 बार कुल हुवल्लाह शरीफ पढ़ के ईसा अलैहि सवाब कर लो, ज्यादा तिलावत करने का मौका न हो कम से कम कुल हुवल्लाह शरीफ की तिलावत कर लो, जिनको कुरान नाजेरा आता न हो वो कम से कम कुल हुवल्लाह शरीफ की तस्बीह पढ़ लिया करे 100 बार 300 बार 1000 बार, तो उसको भी बड़ा अजर और सवाब मिल जाएगा। कितनी सहूलत हो गई, कितनी आसानी हो गई इस हदीस शरीफ की बरकत से। एक और मजमून समझो इस हदीस में कि सूरतुल इखलास कुल हुवल्लाह की इतनी बड़ी फजीलत सुलसे कुरान। तो दरअसल बात यह है कि कुरान मजीद के अंदर 3 किस्म के अहकाम हैं। वाकियात नंबर 2, मसाइल नंबर 3, तौहीद। अल फौजुल कबीर के अंदर आप ये सब चीजें पढ़ेंगे, कुरान मजीद के मजामीन का खुलासा, लुब्बे लुबाब, 3 तरह की चीजें, तौहीद, अहकाम और कसस, वाकियात। कुल कुरान का खुलासा 3 किस्म के मजामीन। सूरे इखलास के अंदर तौहीद का बयान है, सूरे इखलास में काय का बयान है? तौहीद का बयान है। अब नतीजा क्या निकला? पूरे कुरान मजीद के अंदर जो 3 किस्म के मजामीन है उसमें से 1 किस्म का मजमून सूरे इखलास में मौजूद है। और पूरे कुरान के कितने पारे? 30। तो सूरे इखलास के अंदर समझो के 10 के बराबर मजामीन आ गए, यानी तौहीद के मजामीन। चूंकि पूरी सूरे इखलास तौहीद है, कुल हुवल्लाहु अहद, अल्लाहु समद, लम यलिद वलम यूलद वलम यकुल लहू कुफुवन अहद। समझ ली हिकमत को? एक और मजमून समझो, तिहाई कुरान के असल सवाब के साथ कुल हुवल्लाह का सवाब बढ़ाया जाता है। तिहाई कुरान के असल सवाब के साथ कुल हुवल्लाह का सवाब बढ़ाया जाता है, गोया ये कि एजाजी और इकरामी सवाब है। ये कुल हुवल्लाह पढ़ने पर 10 पारे के बराबर सवाब मिलता है, ये कैसा सवाब है? एजाजी और इकरामी सवाब इसको कहा जाता है। जी
वाँ वाँ। البخاري وعن أبي سعيد رضي الله عنه وعن عائشة رضي الله عنها أن النبي صلى الله عليه وسلم بعث رجلا على سرية وكان يقرأ لأصحابه في صلاة فيختم بقل هو الله أحد، فلما رجعوا ذكروا ذلك للنبي صلى الله عليه وسلم فقال سألوه لأي شيء يصنع ذلك، فسألوه فقال لأنها صفة الرحمن وأنا أحب أن أقرأها، فقال النبي صلى الله عليه وسلم أخبروه أن الله يحبه. متفق عليه.
أم المؤمنين حضرت عائشة رضي الله تعالى عنها سے منقول ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ایک شخص کو ایک سریے کے اوپر امیر بنا کر کے بھیجا اور وہ اپنے ساتھیوں کے لیے نماز میں قراءت کیا کرتے تھے، یعنی نماز کی امامت کراتے تھے. فیختمو تو وہ قراءت کو ختم کرتے یا نماز کی آخری رکعت میں قل ھو اللہ احد پڑھتے تھے. فلما رجعوا جب وہ لوگ غزوے سے واپس ہوئے ذکروا ذلک للنبی صلی اللہ علیہ وسلم انہوں نے اس بات کا تذکرہ نبی کریم صلی اللہ علیہ وسلم کے سامنے کیا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا اس آدمی کو پوچھو کس وجہ سے وہ یہ کام کرتا ہے. تو صحابہ نے نبی کا فسألوہ ساتھیوں نے اس امیر صاحب کو سوال کیا کہ امیر صاحب آپ ہر رکعت میں یا ہر ختمے پر قل ھو اللہ کیوں پڑھتے تھے؟ تو امیر صاحب نے جواب میں کہا لأنها صفة الرحمن، سورة الاخلاص رحمان کے صفات پر مشتمل ہے یعنی وحدانیت پر. وانا احب ان اقرأها اور میں پسند کرتا ہوں کہ سورہ اخلاص کو پڑھ لیا کروں. فقال النبی صلی اللہ علیہ وسلم آپ صلی اللہ علیہ وسلم نے فرمایا اس کو خبر دے دو، اطلاع دے دو کہ یقیناً اللہ تعالیٰ بھی اس سے محبت فرماتے ہیں. پہلی بات سمجھو سریہ کس کو کہا جاتا ہے؟ چھوٹا لشکر. ایسے نبی کریم صلی اللہ علیہ وسلم کے مبارک زمانے میں سریہ کا لفظ بولا جاتا تھا جس جنگ میں آپ صلی اللہ علیہ وسلم بذات خود تشریف نہ لے جاوے وہ سریہ. اور اب کے زمانے میں کہا جائے گا مسلمانوں کا چھوٹا لشکر وہ سریہ. تو نبی کریم صلی اللہ علیہ وسلم نے ایک چھوٹا لشکر جہاد کے لیے روانہ فرمایا اور ایک آدمی کو امیر بنایا جن کا نام یہاں مذکور نہیں ہے، شراح کو بھی ملا نہیں ہے. ابھی امیر صاحب کا معمول کیا تھا؟ ظاہر بات ہے کہ امیر اس لیے امامت بھی یہی کرائیں گے، نماز بھی یہی پڑھائیں گے. اس زمانے کے اندر امامت صغرا اور کبرا دونوں ایک ہوتی تھی، یعنی حکومت کی امارت اور نماز کی امامت دونوں ایک ہوتی تھی. امامت صغرا امامت کبرا دونوں ایک ہوتی تھی، جو حکومت کا امیر وہی نماز پڑھاوے. اسی لیے آپ صلی اللہ علیہ وسلم نے پوری زندگی امامت کرائی، خلفائے راشدین نے پوری زندگی امامت کرائی. تو وہ امیر صاحب نماز کی امامت کراتے تھے. لیکن امیر صاحب کا معمول کیا، جب بھی کوئی رکعت پڑھے اور کہیں سے بھی پڑھیں گے تو ہر رکعت میں قراءت کے ختم پر قل ھو اللہ بھی پڑھیں گے. مثلا پہلی رکعت میں اما یتساءلون پڑھی تو اما یتساءلون ختم کر کے قل ھو اللہ پڑھ کے رکوع میں جائیں گے. دوسری رکعت کے اندر والناسیات پڑھی تو والناسیات پڑھ کے قل ھو اللہ پڑھ کے رکوع میں جائیں گے. ہر رکعت کا ختم اور قراءت کا ختم ان کا یہی طریقہ تھا کہ قل ھو اللہ شریف وہ پڑھ لیا کرتے تھے. سمجھے بات کو؟ اور بعض شعرا نے اس کا مطلب کیا بیان کیا، ہر نماز کی آخری رکعت میں قل ھو اللہ پڑھتے تھے. ہر نماز کی آخری رکعت میں قل ھو اللہ پڑھتے تھے. تو ایک مطلب یہ کہ ہر رکعت کی قراءت کے آخر میں قل ھو اللہ، اور دوسرا مطلب کیا، ہر نماز کی آخری رکعت میں قل ھو اللہ پڑھا کرتے تھے. یہاں اس طرح کا واقعہ ہے. اور بعض روایت میں قوبا مسجد کا ایک واقعہ ہے، اس کے اندر یہ ہیں کہ جو امام صاحب صحابی تھے ان کا معمول کیسا تھا، कि हर रकात में सूरे फातिहा के बाद पहले कुल हु अल्लाह पढ़ना, बाद में कोई दूसरी सूरत पढ़ना। हर रकात में उनका तरीका क्या था? पहले सूरे फातिहा पढ़ी, कुल हु अल्लाह पढ़ी, बाद में कोई सूरत और कोई आयत पढ़ते थे। ये भी हदीस में आया है, तो उनका ये तरीका था। तो अब उनको पूछा गया तो उन्होंने क्या जवाब दिया कि मुझे इस सूरत से बहुत मोहब्बत है। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इनको इत्तिला दे दो कि इस सूरत की मोहब्बत की बरकत से अल्लाह ताला उनसे मोहब्बत फरमाते हैं। सूरह इखलास से मोहब्बत करने की बरकत से अल्लाह ताला उनसे मोहब्बत फरमाते हैं। इससे मालूम हुआ कि कोई आदमी अगर अल्लाह की मोहब्बत हासिल करना चाहे तो सूरह इखलास से मोहब्बत करे।